नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 MHz प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 MHz इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकुट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकुट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
बिरानो यो मन्दिरमा, बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन न मेरो सामु तिमी, न मेरो सामु तिमी, मैले छोएको पनि चल्दैन, मैले छोएको पानी चल्दैन। हे लामा बाँचिरहेछु कसरी तिमीलाई समेटु, हे लामा बाँचिरहेछु कसरी तिमीलाई समेटु, के लेखी दियो भाविले, के लेखी दियो भाविले, कसरी इसलाई मोमेटु, कसरी इसलाई मोमेटु, सीता को थोपाऊ सीता को थोपाऊ मंदिर को जल होना ना, मेरो सामु तिमी, ना मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन।
यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर गलकुट नगरपालिका वडा नम्बर 6 वडा सदस्य भीम विकसँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानी तर्फ। भीम सर तपाईलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
वर्तमान अवस्थामा समग्र दलित समुदायको अवस्था कस्तो रहेको छ?
वर्तमान अवस्थामा दलित समुदायको अवस्था भन्नुपर्दा यो मानव भएर पनि मानवीयताको हिसाबले जीवन चलेको मैले अनुभव चाहिँ छैन।
किन कसरी छैन हजुरलाई?
विभिन्न खाले यो विभेद छ नि मानव बीचको, तपाईँको हरेक सांस्कृतिक कुरा होइन, धार्मिक कुरादेखि लिएर धेरै कुरामा चाहिँ विभेद।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनुभयो?
जातीय विभेद हिजो र आज भन्दा अब तपाईँको यो अहिलेको पुस्तामा त केही कम छ, तर यो पुरानो पुस्तामा अझै पनि अलि गढेर रहेको, यो परिवर्तन गर्न पनि गाह्रो।
दलित समुदाय भित्रै विभिन्न किसिमका विभेदका घटनाहरू आइरहन्छन्, यसमा वास्तविकता के छ?
दलित समुदाय भित्र पनि यो विभिन्न तपाईँको थर छ अहिले, यो विशेष गरी यो विश्वकर्मा अनि यो सुनुवार अनि दर्जी लगायत विभिन्न थरहरू छ। यो थर मध्ये पनि अब माथिल्लो थर भन्ने जुन अघि मैले भने यो सुनुवार यो विश्वकर्माहरूले चाहिँ अन्य दर्जी लगायत नेपाली लगायतका तल्लो समुदायकोलाई चाहिँ अझै तल्लो भन्ने चाहिँ छ अझै पनि। विवाहबाडी नचल्नेदेखि लिएर होइन अब सामान्य घर प्रवेशका कुरा, यो खाने कुरा, सबै कुरामा चाहिँ विभेदै छ अहिले पनि।
दलित समुदाय भित्रैको यो असमानता अन्त्य हुन नसक्नुको कारण के होला?
यो त तपाईँको सबैभन्दा ठुलो कुरा त अब हामी बुझाइ चेतना स्तर अनि शिक्षा सबैले असर पार्छ जस्तो लाग्छ मलाई। र यो समुदायमा यो सबैभन्दा ठुलो यो दुःखद कुरा त यो मानव बीचको जुन विभेद छ नि, हामी मानवीयता नभएको हो कि कतै, यो हाम्रो नेपालमा मात्र नभएर विभिन्न समुदायमा कतै जाति कतै रङ्ग कुनै न कुनै आधारमा यो जुन विभेद र असमानता छ, यो चाहिँ एकदम दुःखद र यो हाम्रो समुदाय मानव समुदायको लागि नै यो चिन्ताको विषय हो।
दलित समुदायभित्र को विभेदले सामाजिक समानता कायम गर्न समस्या भएको छ भनिन्छ, तपाईँ के भन्नुहुन्छ?
यो त पक्कै पनि सामाजिक समानता त एकदमै कमै छ तपाईँको, यो यसले यति ठुलो यो आर्थिक रूपमा पनि धेरै कमजोर पारेको छ जस्तो लाग्छ मलाई। किनभने अहिले दलित समुदायहरूले एउटा कुनै पनि कृषि उत्पादन गरे भने गैर दलितले नलिदिने पनि हुन सक्ने हुन्छ। तपाईँको उदाहरणको लागि एउटा दलित समुदायले गाई पालिदियो भने गाईको दुध बजारमा आउनलाई चाहिँ यो गैर दलित समुदायले त लिदिन्नन्। अनि तपाईँको यो आर्थिक समानताको कुरा, अनि तपाईँको कतिपय अवस्थामा त मैले यस्तो घटना पनि देखाएको छु, तपाईँको एउटा समुदायमा दुईजना दलित र गैर दलित समुदायको बसोबास छ, एकजना गैर दलितको घरमा सामान्य घटना घट्यो, त्यो घरभित्र घटना घट्यो भने दलित समुदाय गएर भित्रको मान्छेलाई उद्धार गर्न पनि नसक्ने, यो सामाजिक समानता एकदम चुनौतीपूर्ण छ। यो मानवीयता नै हराउने, मानवीयतालाई पनि चुनौती दिने खालको यो समस्या चाहिँ छ।
दलित समुदाय पछाडि पर्नुको कारण के हो?
यो दलित समुदाय पछाडि पर्नुको कारण त तपाईँको विभिन्न कारणहरू छन्। तपाईँको पहिला कुरा त यो हाम्रो यो हिन्दू धर्ममा चाहिँ तपाईँको विभिन्न कुराहरू जनाएर चाहिँ दलित समुदायलाई पछि पारेको एउटा देखिन्छ। एउटा चाहिँ दलित समुदायहरू आफै शिक्षाको कमी, किनभने दलित समुदाय हिजो तपाईँको शिक्षाभन्दा पनि काममा धेरै व्यस्त भए, शिक्षा आर्जन गर्न पाएनन्, र अहिले चाहिँ उनीहरू चाहिँ त्यही कारणले त्यो कामको सिलसिलामा उनीहरू जति व्यस्तता भए उनीहरूले आफूलाई चाहिँ शिक्षित बनाउन सकेनन्, र त्यस्तो कारणले गर्दा उनीहरू चाहिँ त्यही कामको कारणले नै पछि पढेको जस्तो लाग्छ मलाई।
चेतनाको अभाव भन्दै गर्दा सरकारले आरक्षण लगायतका सुविधाहरू दिइराखेको छ, तैपनि के कुराले गर्दा पछाडि परे?
यो आरक्षण त राज्यले एउटा नीति बनाउने कानुन बनाएर आरक्षण त दिएको छ, तर आरक्षण कस्तो व्यक्तिलाई दिएको, राज्यले जुन व्यक्तिलाई दिनुपर्ने आरक्षण र जुन व्यक्तिले पाउनुपर्ने त्यो समक्ष पुग्नमै समस्या छ क्या। तपाईँको आरक्षणको कुरा त हेर्नुहोस्, तपाईँको यो दलित समुदायको लागि आएको आरक्षण पनि दलित समुदाय पनि मैले अझ खास दलित समुदाय भनेर जातिलाई भन्दा पनि मेरो परिभाषामा भन्नुहुन्छ मैले वर्ग भन्छु, किनभने अन्य समुदायका मानिसहरू पनि दलित हुनुहुन्छ, किनभने तपाईँको ब्राह्मण क्षेत्री मगर जनजातिहरूमा पनि दलित हुनुहुन्छ, किनभने खास दलितको परिभाषा त कुनै पनि राज्यको कुनै पनि पहुँचमा नपुगेको आर्थिक हिसाबले विपन्न हरेक हिसाबले ऊ चाहिँ पछि परेको व्यक्तिलाई दलित भनिन्छ। तर यहाँ दलितभित्र पनि तपाईँको अलिकति सम्पन्न व्यक्तिहरू हुनुहुन्छ होइन, जसको राजनीतिक पहुँच छ, शिक्षामा अलिअलि पहुँच छ, आर्थिक पहुँच छ, उहाँहरूले नै यो राज्यबाट आउने यो तपाईँको विभिन्न आरक्षणका कोटाहरूको बारेमा उहाँलाई जानकारी हुन्छ, र उहाँहरूले चाहिँ सकेसम्म आफ्नो निकट आफ्नो परिवारलाई होइन आफ्नो निकट आफन्तहरूलाई चाहिँ घुसाइदिनुहुन्छ, जो कि वास्तविक दलित जो एकदम कमजोर वर्गको मान्छे हो उसलाई चाहिँ त्यो पाउन नसकेको कुरा पनि हो।
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न नसक्नुको कारण के हो?
यो नेतृत्व तहमा दलित समुदायको एकदम कमी छ भन्ने कुरा पनि छ, र अहिले संविधानमा त तपाईँको अनिवार्य एकजना दलित महिला होइन देखि लिएर सबै कुरा छ, तर तपाईँको नेतृत्व भन्ने कुरा तपाईँको फेरि यो फरक विषय हेर्नुहोस्। नेतृत्व एउटा आवश्यकताले जन्माउने कुरा पनि हो, अर्को कुरा तपाईँको नेतृत्व चाहना पनि हो। सामाजिक उत्तरदायित्व भन्ने कुरा हुन्छ, अब समाजको बारेमा चिन्ता होइन, देशको बारेमा चिन्ता, अन्य परिघटनाहरूको बारेमा चिन्ता गर्ने र त्यसको नेतृत्व गर्ने व्यक्ति नेतृत्व हो। तर तपाईँको कतिपय कुरा अहिले तपाईँको कुनै पनि सङ्घ संस्थाहरूमा त अहिले प्रतिनिधि एउटा कुनै पनि कमिटीहरू गठन गरेर उपभोक्ता समितिदेखि लिएर अन्य कुनै सङ्घ संस्थाको एउटा समिति निर्माण गरेर पनि दलित समुदाय त अनिवार्य हुनुपर्छ भन्ने त नीतिमा त छ, त्यसले मात्र नेतृत्व त हुँदैन। तर जबसम्म नेतृत्व त आफूले चाहना गरेर अब त्यसको समग्र विषयवस्तुको नेतृत्व गर्न सक्नु पनि नेतृत्व हो। त्यसो भएको हुनाले केही कुराहरूमा त फेरि हिजो परम्परा के पनि थियो भन्दा तपाईँको मुखियाको छोरा मुखियै हुने होइन, मिजारको छोरा मिजारै हुने होइन, अब त्यस्तो पनि भएको हुनाले तपाईँको केही समस्याहरू हामीले चाहिँ नेतृत्व गर्नुहुन्न, हामीलाई चाहिँ ठुला हिजो कथित ठुला वर्गहरूले चाहिँ हामीलाई गाली गर्छन् कि उहाँहरूको म नेतृत्वमा गयो भने म अब फेरि माथि गयो भने उहाँलाई चाहिँ तल परेको महसुस हुन्छ कि उहाँ रिसाउनुहुन्छ कि, यो दलित समुदायको एउटा कमजोर सोचाइ सानो सोचाइले गर्दा पनि नेतृत्वमा समस्या छ जस्तो लाग्छ मलाई।
नेतृत्व आवश्यकता र चाहना भन्दा दलित समुदायको मानिसलाई नभएको होला र
हेर्नु, समुदायको मान्छेलाई नहुने भन्ने त म पनि एउटा नेतृत्वमा आएको छु होइन, वडाको एउटा नेतृत्व गर्न सक्छु र म त्यो ठाउँमा पुग्न सक्छु भनेर मैले एउटा चुनावमा भाग लिनको लागि पनि म एउटा नेतृत्वमा आएको र मलाई त कुनै आरक्षण कोटा त होइन नि, म त खुला प्रतिस्पर्धा गरेर आएको होइन। म के भन्छु भन्दा हाम्रो समुदायलाई हामी नेतृत्व लिनलाई हामी चाहना हुनु पर्यो र सोच हुनु पर्यो। फेरि नेतृत्व हुनु म नेता मात्र हुन्छु भनेर भने मैले केही गर्छु भनेर हुनु पर्यो नेतृत्वलाई, नेतृत्व त काम गर्ने हो नि, तर काम गर्ने आफूसम्म क्षमता हुनु पर्यो र आफ्नो चाहना हुनु पर्यो, नेतृत्व पक्कै पनि भइन्छ। तर वास्तवमा के हो भन्दाखेरि हाम्रो नेतृत्वमा कमी चाहिँ हो। नेतृत्व कस्तो भन्दाखेरि तपाईँको अहिले हरेक समाजमा चाहिँ यो विभिन्न खाले सङ्घ संस्था कुनै पनि गतिविधिहरू छन्, अब कतिपय कुरा तपाईँ हुनुहुन्छ दलितभित्र पनि दलित समुदायकै लागि र हकितका लागि भन्ने एउटा विभिन्न खाले सङ्घ सङ्गठनहरू सञ्जालहरू खोलिएका छन्, त्यसमा पनि एउटा नेतृत्व कमिटीमा बसेर नेतृत्व गर्ने कुराहरू छ है। अब त्यसमा कतिपय अब त्यही कुरा तपाईँलाई भनिहाल्नु भयो, त्यसमा पनि अब तपाईँको हामी कमजोर वर्गलाई नेतृत्वमा पुर्याउन सकिँदैन। नेतृत्व भनेको यस्तो विषय हो जो अब आवश्यकता पनि हो र चुनौती पनि हो कि, तपाईँको अब कमजोर वर्गलाई माथि पुर्याउँ भने उसलाई संस्थाको अध्यक्ष एउटा कमजोर मान्छेलाई बनाएर पनि त उसले त फेरि संस्था ह्यान्डलिङ गर्न त सक्दैन। त्यसो भएको कुराले अलिक टाठो मान्छे त हुनैपर्छ, तर ती टाठो अलिकति सचेत मान्छेले फेरि त्यो वर्गलाई पनि समेटेर जानुपर्छ जो चाहिँ नेतृत्व हो।
ओडामा तपाईँ सदस्य बनिरहँदा निर्णायक अधिकार छ कि छैन?
ओडामा तपाईँको हामी निर्णायक अधिकार त हामीले त्यति सदस्यले चाहिँ आफ्नो निर्णायक अधिकार हो भनेर त भन्न मिल्दैन, तर हामी चाहिँ सहभागिता के हो भन्दा ओडाको हामी पाँचजना कमिटी हुन्छौँ, हामी पाँचजनाले गरेका निर्णयहरू चाहिँ अध्यक्षले चाहिँ त्यस्तो नगर्नु हुँदैन होइन। तर एउटा कुरा के हो भन्दा हामी जुन पोस्टमा छौँ त्यही पोस्टको भूमिकामा चाहिँ हामी बाँडिनुपर्छ।
दलित अधिकार कर्मीहरू नै स्वार्थमा अल्मलिएको आरोपबारे तपाईँ के भन्नुहुन्छ?
दलित अधिकार कर्मीहरू तपाईँको हाम्रो यही अब अन्यत्र नजाउँ हाम्रै गलकोटमा पनि धेरै सङ्गठन संस्थाहरू छन् होइन, तर यो स्वार्थ भन्दा पनि तपाईँको मैले त के भन्छु भन्दाखेरि कतिपय सबैभन्दा त चेतनाको विकास हो मान्छेमा होइन, हामीले नेतृत्व कसरी गर्ने, अब हाम्रो यो दलित अधिकारको कुरा गर्दै गरेर कति गएको कुरा फेरि यो पीडित र पीडक हुन्छ, यो कसैलाई न्याय दिँदा अर्को चाहिँ अन्यायमा परेको छ कि छैन भन्ने कुराको ज्ञान एउटा नभएको कुरा, र अर्को कुरा चाहिँ एक हो र हामी दलित 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 दलितको मात्र कुरा उठाएको छौँ कि, त्यसो गर्दा त मैले यो समाधान हुन्छ जस्तो मलाई लाग्दैन। र तपाईँको एउटा कुरा के लाग्छ भन्दा मलाई दलित र गैर दलित बिच हामी जुन छौँ नि, अब यसलाई त मैले अघि नै परिभाषा गरेँ त एउटा जातिको मात्र होइन दलित भन्ने शब्द त अन्य वर्गलाई पनि समेट्छ, तर यहाँ समुदायको हिसाबले चाहिँ यो जुन पहिला वर्गमा विभाजन गरेको छ जुन वर्ग समुदायको हिसाबले चाहिँ के भन्न चाहन्छु भन्दा यो नेतृत्व तहले यो समुदायलाई समेट्ने कुरामा चाहिँ न्याय दिने कुरामा चाहिँ अब कतिपय नेतृत्वहरूमा त्यो अज्ञानता होइन को कमी र उहाँहरूले जुन खालको त्यो कतिपय कुरा पनि के छ भन्दा यो नातावाद कृपावाद होइन, अब कतिपय कुरा हाम्रो अहिले जति यो चाहे हाम्रो समुदायको समितिमा होस् चाहे अन्य समुदायको समितिमा होस् या यो राज्यको विभिन्न निकायमा होस् अलिकति नातावाद चाहिँ लाग्ने अनि कतिपय कुरामा राजनीतिक आट लिन खोज्ने होइन, राजनीतिक कार्यकर्ताको हिसाबमा संरक्षण गर्न खोज्ने, कतिपय आफ्नो नाताको हिसाबमा संरक्षण गर्न खोज्ने त्यो गण्डक थोरै देखिन्छ कि, यो मानवीय स्वभाव पनि हो जस्तो लाग्छ मलाई। त्यसले गर्दा अलिकति यो जुन पीडित पक्षले न्याय पाउनु पर्ने र जुन नेतृत्वले चाहिँ जुन यथार्थ न्याय दिनुपर्ने त्यसमा चाहिँ कमी नै भएको मलाई महसुस पनि भएको छ। अहिलेको यो समाजमा त्यो विद्यमान छ नै, फेरि हरेक क्षेत्रमा
दलितहरूकै हक अधिकारका लागि विभिन्न सञ्जाल र आयोगहरू गठन भइरहेको अवस्थामा तपाईँ वर्तमान अवस्थामा वडा सदस्य भइरहेको अवस्थामा हिजोका दिनमा दलित समुदायलाई भोट ब्याङ्कको रूपमा नेतृत्वले प्रयोग गरेको आरोप लागिरहन्छ, तपाईँ के भन्नुहुन्छ?
यो तपाईँको चुनाव आउँदा यो दलित समुदायमा चाहिँ अलिक बढी फोकसिङ गरेको त हिजोको अस्तिको हामीले इतिहास देखेको पनि छौँ, सुनेको पनि छौँ। र तपाईँको के हो भन्दा दलित समुदाय त एक हिसाबले त तपाईँको आर्थिक हिसाबले र यो चेतनाको हिसाबले त्यो राजनीतिक पहुँचमा पनि नपुगेको, आर्थिक हिसाबले कमजोर। अनि दलित समुदायलाई चाहिँ तपाईँको ल त्यहाँ गएपछि केही खानेकुरा दिएपछि या तपाईँको केही रासन दिएपछि या भनौँ न केही भोज भतेरमा सामेल गरिसकेपछि उहाँहरूको चाहिँ मन जित्नु पर्छ र त्यो समुदायको मान्छेले चाहिँ होइन उहाँले चाहिँ गरेको कुरामा हामीले चाहिँ उहाँले हामीलाई यस्तो खाना दिनुभयो हामीलाई यो सहयोग गर्नुभयो हामीले उहाँलाई भोट दिनुपर्छ भन्ने खालको त्यो समुदायको कन्सेप्ट हुन्छ। त्यही भएर त्यो समुदायलाई बढी फोकस गरिन्छ भनेर भोट ब्याङ्कको रूपमा परेको चाहिँ राजनीतिक हरेक राजनीतिक पार्टीले यो त्यो पार्टी नभनौँ सबै राजनीतिक दलले त्यो फोकस पुर्याएको देखिन्छ र त्यो समुदायको पनि सोच त्यही नै हो। तर त्यहाँ पुगिसकेपछि जब त्यो दलित समुदायबाट भोट लिइसकेपछि फेरि त्यो समुदायको हकितको लागि चाहिँ तपाईँको एजेन्डा तपाईँको बजेटिङको कुरा होइन नीति नियमको कुराहरूमा चाहिँ अहिले फेरि त्यही समुदायको नेतृत्वलाई फेरि पछि बिर्सेको त पक्कै पनि हो होइन। त्यसो भएको हुनाले यो राजनीतिक र यो चुनावी बेलामा चाहिँ दलित कार्यकर्तालाई भोट ब्याङ्कमा प्रयोग पनि गरेको छ र सबै रूपमा चाहिँ दलितलाई मात्र गरेको छ भन्न चाहिँ मिल्दैन किनभने कतिपय फेरि दलितका पनि क्यान्डिडेट उम्मेदवारहरू हुने गरिन्छ होइन र दलित समुदायको भित्रबाट फेरि त्यो नेतृत्व पनि आएको छ सबै ठाउँमा त लागु नहोला तर अधिकांश ठाउँमा चाहिँ त्यो पनि छ।
दलित अधिकारका लागि गठन भएका सञ्जालहरू दलित अधिकार भन्दा राजनीतिक संगठनको इकाइको रूपमा काम गर्न थालेको परिप्रेक्ष्यमा दलितका साझा अधिकार सुनिश्चित हुने आधारहरू के छन्?
दलित अधिकारको लागि खोलेका जति पनि हाम्रो सङ्घ संस्थाहरू हुनुहुन्छ अब त्यो सङ्घ संस्थामा आबद्ध हुने भनेकै राजनीतिक कार्यकर्ता नै हो। फेरि यो समाधान गर्ने राजनीतिक नेतृत्वले पनि हो एक हिसाबले होइन। तपाईँको यस्ता मुद्दाहरू नीति नियम कानुनहरू बनाउने त राजनीतिक नेतृत्वले नै हो होइन। त्यसो भएको हुनाले त्यहाँ राजनीतिक कार्यकर्ताहरू हुने कुरा त आफ्नो ठाउँमा रह्यो होइन। तर त्यो जुन सङ्गठनहरू खोल्ने बेलामा चाहिँ जुन विधान होइन जुन कार्ययोजना बनाउने कुरा हुन्छ त्यतिखेर चाहिँ राजनीतिक एजेन्डा घुस्नु हुँदैन जहाँसम्म लाग्छ मलाई। त्यो घुसेको खण्डमा चाहिँ तपाईँको थोरै राजनीतिकरण भयो त भन्ने हुन्छ। तर एउटा कुरा त्यो आरोप पनि मैले के लाग्छ भन्दा म पनि तपाईँको यो कुनै पनि सञ्जालहरूमा त त्यस्तो कार्यकारीमा त छैन अहिलेसम्म होइन तर पनि म यो नेतृत्वमा आइपुगेको छु। तर मलाई के लाग्छ भन्दाखेरि तपाईँको यो राजनीतिक कर्मीले नै यो सङ्घ संस्थाहरूको नेतृत्व गर्ने भएको हुनाले थोरै राजनीतिक गर्न चाहिँ हुन्छ त्यसमा।
संस्थामै राजनीति हुनु गलत होइन,
यो त एकदम गलत हो। तपाईँको यो राजनीतिक अवस्थाले त तपाईँको मैले अघि पनि हाम्रो कुराकानीकै सन्दर्भ भनेको थिएँ तपाईँको यो राजनीतिक लाउने नाता सम्बन्ध कायम गर्ने जुन संस्थाले दलितहरूको पछि परेको वर्गको हितको लागि भनेर संस्था गठन गर्ने तपाईँको त्यो संस्थालाई चलाउने अनि त्यही संस्थाले फेरि वास्तविक पीडितलाई न्याय दिने भन्दा पनि अब आफन्ततिर राजनीति लाग्यो भने त्यो त यो समुदायको लागि त एकदम दुर्भाग्यपूर्ण अवस्था हो। त्यसो भएको हुनाले जहाँसम्म लाग्छ ती सङ्घ संस्थाहरू त्यस्तो गर्नुहुन्न र त्यसमा लाग्नुहुन्न भन्ने मेरो अपेक्षा पनि हो र त्यस्तो लाग्नु चाहिँ त्यो गलत हो।
संविधानले स्थानीय तहको प्रत्येक ओडामा एकजना दलित महिला अनिवार्य गरेको छ। सङ्घ र प्रदेशमा समेत आरक्षण रहे पनि दलित समुदायले आफ्ना प्रतिनिधिबाट अपेक्षाकृत उपलब्धि नपाएको महसुस गर्नुको कारण के हो?
यो तपाईँको हाम्रो संविधान जारी भइसकेपछि यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि स्थानीय तहमा निर्वाचन भएर दलित प्रतिनिधि आएको अहिले लगभग यो 3 वर्ष पुरा पुगेर 4 वर्षमा प्रवेश गरेको छ र प्रवेश गर्दै गर्दा तपाईँको हामी पनि जनप्रतिनिधिको रूपमा जुन अहिले स्थानीय तहमा छौँ त्यसमा म त एउटा खुला प्रतिस्पर्धाबाट आए पनि म एउटा दलित समुदायको नेतृत्व र हाम्रो दलित महिला सदस्यहरू जो हुनुहुन्छ उहाँहरू तपाईँको हिजो अहिले यो पहिलो निर्वाचन भएर पनि होला सायद उहाँहरू नेतृत्वमा आउनुभन्दा अगाडि जुन प्रतिनिधि आउनुभन्दा अगाडि उहाँहरू कतिपय धेरै प्रतिनिधिहरू जनप्रतिनिधिहरू दलित महिला जनप्रतिनिधिहरू कस्तो हुनुहुन्छ भन्दा उहाँलाई म चुनाव लडौँला मैले यो समुदायको लागि केही गरौँला यो उद्देश्यले भने उहाँ तयारी हुनुहुन्थेन क्या। उहाँलाई त्यो समुदाय स्तरबाट एउटा चुनावी प्यानल पुरा गर्नको लागि यो समुदायको यो मान्छेलाई राख्दा ठिक होला भनेर राजनीतिक दलले एउटा कार्यकर्ता भित्राउने र कार्यकर्तालाई चाहिँ ठ्याक्क त्यो प्यानल पुरा गर्नको लागि मात्र उहाँलाई चुनावमा भाग गराउनु भयो र उहाँले निर्वाचित पनि हुनुभयो र निर्वाचित भइसकेपछि म त दलित गोटाबाजी भएको भन्ने भयो उहाँलाई तर मैले दलित हकितको लागि कुरा उठाउनुपर्छ भन्ने उहाँहरूमा केही उहाँलाई यो नेतृत्व विकास सम्बन्धी तालिम गोष्ठी होइन चेतनाको कुराहरूमा पनि अलिक कमी भएर हो। र अर्को कुरा के छ भन्दाखेरि राज्यको एउटा पोलिसी चाहिँ हरेक समुदायको त्यो प्रतिनिधित्व भयो भने कमसेकम कुनै न कुनै बखत त त्यो समुदायको समस्याको बारे कुरा त उठ्ला समृद्ध निकायमा पुग्ला भन्ने हिसाबले राज्यले त्यो कन्सेप्ट लिएको र अहिले महिला सदस्यहरूले पनि कतिपय त सबै त्यस्तो कमजोर हुनुहुन्छ भन्ने लाग्दैन मलाई। कतिपय ठाउँमा नेतृत्वमा राम्रै पनि हुनुहुन्छ होइन र कतिपय ठाउँमा चाहिँ उहाँलाई चाहिँ अलि निर्वाचित भइसकेपछि पनि सिप तथा नेतृत्व विकासको चाहिँ एउटा तालिम गोष्ठीको चाहिँ र उहाँलाई चाहिँ यो सशक्तिकरणको पनि आवश्यकता छ, जसले गर्दा उहाँले यो समुदायको चाहिँ आवाजलाई अलिकति सम्बन्धित निकायमा पुर्याउन सजिलो हुन्छ भन्ने लाग्छ।
सरकारी तहबाटै दलित समुदायको लागि प्रभावकारी कार्यक्रम सञ्चालन हुन नसकेको आरोप छ, के भन्नुहुन्छ?
यो विषयमा त मैले त्यति सरकारले नगरेको भनेर त्यति धेरै ठुलो आरोप लाउन पनि सक्दिनँ, किनभने राज्यले हरेक कुरामा तपाईँको अघि आरक्षणका कुरादेखि लिएर होइन संविधानमै सुनिश्चित गरेका कुराहरू पनि छन् र राज्यले नगरेको होइन। तर के हो भन्दा राज्यले चाहिँ यो प्याकेज मात्र लिएर मान्छेलाई त्यति ठुलो परिवर्तन हुन्छ जस्तो लाग्दैन मलाई। जब हामी यो समुदायमा जति पनि यो दुनियाँमा हामी जति मानव जाति छौँ, यो मानव जातिले एकपल्ट मैले सबै मानव जाति एकपल्ट गम्भीर भएर सोच्दा, हिजो हाम्रो गैर दलित साथीहरूलाई उपल्लो वर्गका साथीहरूलाई पनि म के भन्न चाहन्छु भन्दा जातिका वर्गको समुदायका मान्छेलाई पनि एकपल्ट तपाईँहरूले पनि एकपल्ट सोधिदिनुहोस् न, हामी हेर्दा मान्छे हो, हामी मान्छे मान्छे किन यति विभेद छ होइन? मान्छेले मान्छेलाई किन छुइँदा डर लाग्ने होइन? होइन खाँदा सँगै बस्दा खाँदा बिग्रिने होइन? मन्दिरमा गएर पूजापाठ गर्दा बिग्रिने? हिजो दलित समुदायले त मन्दिरमा परेको नि हरेक चिज दलित समुदायले बनाएको छ होइन? मान्छेले त्यही दलितले सिएको कपडा लाएर चोखो भएर फेरि त्यही निस्तो हुन्छ, फेरि मान्छे फेरि हुन्छ। भोलि बिहान त्यो दलित भएको ठाउँमा म पनि त्यो भइदिएको भए, ऊ बाहुन भइदिएको भए मलाई कस्तो पीडा हुन्थ्यो होला होइन? म मानव भएर पनि म किन पशु हुन्थ्यो होला? त्यो एकपल्ट त्यो उपल्लो समुदायको मान्छेले पनि चिन्तन गरिदिए, त्यो समस्या हटेर जान्थ्यो कि? राज्यले मात्र प्याकेज लिएर तपाईँको कार्यक्रम लिएर मान्छेलाई सशक्तिकरण बजेट मात्र खर्च गरेर यो मैले त्यति ठुलो यो परिवर्तन आउँछ जस्तो मलाई लाग्दैन। हो दलित समुदायको कतिपय दलित जातिका धेरै समुदायका मान्छेहरू आर्थिक हिसाबले विपन्न छन्, उनीहरूलाई आर्थिक हैसियतमा चाहिँ एउटा आफ्नो स्वावलम्बी होइन आत्मनिर्भर होइन त्यो बनाउने कुरा आफ्नो ठाउँमा छ, तर त्यो त फेरि अन्य वर्गमा पनि हुनुहुन्छ समानताको कुरा गर्ने भने। तर वास्तवमा भन्यो भने मैले त के भन्छु भन्दा हाम्रो जुन अन्तर आत्मादेखि यो मानवीय संवेगको कुरा हो होइन, मानवीय चेतनाको कुरा हो, यो सोच सबैभन्दा ठुलो सोच हो कि सोचलाई बदल्ने हो भने संसार बदलिन्छ होइन। हामीले सोच बदल्न सकिएको छैन, त्यसो भएको हुनाले यो हामी दलित समुदायले म सानो भन्ने अनि गैर दलित ठुलो समुदायले हामी ठुलो भन्ने यो जुन दुईवटा बिचको यो खाडललाई नपुर्नसम्म त तपाईँको धेरै राज्यले तपाईँको यो आर्थिक प्याकेज तपाईँको जति कार्यक्रमले जति खर्च लगानी गरे पनि त्यो सम्भव हुन्छ जस्तो मलाई लाग्दैन।
दलित अधिकार र विभेद विरुद्ध कानुन बनेको छ, तर कार्यान्वयन नहुनुको कारण के हो?
यो दलित अधिकारको लागि मात्र होइन संसारमा धेरै कानुनहरू बनाए छन् होइन, अब जति पनि कानुन बनाए छन् ती कानुनहरू त कार्यान्वयन हुन गाह्रै छन् होइन। अहिले पनि धेरै मान्छेले कानुन तोडे छन् होइन, अहिले नेपालमा अब जेलकै सङ्ख्या बढाउनु पर्ने अवस्था छ। यो दलितको केसमा अन्य अपराधिक क्रियाकलाप हुने मान्छे छन्, किन अपराध गरेपछि मैले सजाय पाउँछु भन्ने थाहा हुँदाखेरि मान्छेले अपराध गर्छ होइन, गल्ती गरेपछि मैले सजाय हुन्छु भन्दा भन्दै पनि मान्छेले गल्ती गर्छ होइन, म कारवाही भोग्छु भन्ने थाहा छ उसलाई, जेल जान्छु भन्ने पनि थाहा छ होइन, तर पनि मान्छेले गल्ती गर्छ, त्यो एउटा पातो हो मान्छेको। तर एउटा कुरा के हो भन्दाखेरि यो राज्यको निकायहरूमा चाहिँ तपाईँको जुन कार्यकारी निकायहरूमा चाहिँ दलित समुदायको अलिकति उपस्थिति कम होइन, अनि त्यसपछि तपाईँको यो दलित समुदायले फेरि मैले यो कानुनी अज्ञानता पनि छ दलित समुदायमा, किनभने राज्यले हामीलाई कुन कुन अधिकार दिएको छ, हाम्रो अधिकार क्षेत्रभित्र कुन कुन पर्छ, म कुन कारणले म पीडित छु र मैले कुन ठाउँमा गएर सम्बन्धित निकायमा गएर मैले न्याय पाउँछु होइन भन्ने कुराको एउटा कमी छ। अर्को कुरा चाहिँ दलित समुदायभित्र एउटा यो कमजोर र एउटा भावनात्मक सोचाइ भएको मैले धेरै ठाउँमा देखेको छु पाएको छु, तपाईँको गल्ती गरेछ अब आफूभन्दा ठुलो मान्छेले हेपिया छ, अब ठुलो मान्छेले हेपिया उसँग कसैको ऋण ल्याइदिएको हुन्छ होइन, कहिले हिजो उसलाई चाहिँ कुनै गुण लागेको हुन्छ, मैले ठिकै छ अब एकचोटिले उहाँलाई छोडिदिउ न त, उहाँले पनि मलाई एकपल्ट गरे हो, उहाँ रिसाउनुहुन्छ कि फेरि उसको खानदान रिसाउँछ कि होइन उसले त्यो गर्छ कि भन्ने हिसाबले त्यो सोचाइले पनि अलिकति यो एकदम जति कानुनी रूपमा कागज बनेको छ यो कारवाहीको कुरा छ त्यो एकदम त्यसमा अलिक कमी चाहिँ भएको हो।
आर्थिक जीवन स्तर र शैक्षिक चेतनाको विकास गर्न के गर्नुपर्छ?
यो आर्थिकको विकास र यो शैक्षिक परिवर्तनको भन्ने कुरा त तपाईँको अहिले त लगभग हरेक विद्यालय टोल बस्तीमा विद्यालयहरू छन् होइन, हरेकसम्म लगभग अहिले त विद्यालय नजाने कोही पनि हुनुहुन्न। त्यही पनि अझै पनि हाम्रो समुदायमा के छ भन्दाखेरि पढेर के हुन्छ र भन्ने एउटा खालको वर्ग हुनुहुन्छ होइन, र अहिले फेरि त्योभन्दा पनि के छ भन्दाखेरि पढ्न भन्दा पनि अब केही खेतीपाती गर्दा कसैकोमा केही कमाउँदा घरमा बेलुकी छाक टार्ने अवस्था पनि छ कतिपयको, त्यो विद्यालयभन्दा ठुलो चाहिँ खाने कुराको छ होइन लाउने कुराको छ, त्यसो भएको हुनाले आर्थिक हिसाबले अलिकति विपन्न भएको हुनाले चाहिँ शिक्षामा त्यसले असर गरेकै छ होइन। त्यही भएर राज्यले धेरै कुरामा अब निःशुल्क दलितहरूलाई निःशुल्क शिक्षाको कुरा छात्रवृत्तिको कुरा राज्यले नलिएको पनि होइन। तपाईँको के छ भन्दाखेरि अब भलै हाम्रो यो हामी बसेको ठाउँमा नहोला तर अझै पनि दूर दराजका ठाउँहरूमा दलितहरूको अवस्था त दयनीय नै छ नि होइन, त्यसो भएको हुनाले अब हिजो तपाईँको जागिर खानेबाटै बन्देज होइन सेना प्रहरीमा भर्ती हुनबाटै बन्देज होइन, अब व्यापार गर्न त अब झन् त्यसै बन्देज, त्यो हिसाबले आर्थिक त त्यसै पछाडि छ। आर्थिक नभएपछि अलिकति राज्यमा तपाईँको हिजो अस्तिसम्म अघिल्लो पुस्तासम्म त तपाईँको उच्च शिक्षा पढ्नलाई ठुलो लगानी लाग्थ्यो, काठमाडौँ पोखरा गरेर बस्नु पर्थ्यो, तपाईँको त्यहाँ घर भाडा नपाउने कुरा आफ्नो होइन धेरै कारणले गर्दा पनि यो आर्थिक र यो शैक्षिक हिसाबले नै कमी नै हो, कमजोरी हो। त्यही भएर अहिले चाहिँ के छ भन्दाखेरि हामीले चाहिँ अब चाहिँ यो तपाईँको कसैले कोठा भाडा दिएन भने राज्यले कारवाही गरेको छ होइन, पढ्नलाई छात्रवृत्ति दिएको छ होइन, धेरै कुराहरू छ। त्यसो भएको हुनाले शिक्षामा पनि राज्यले यो समुदायको लागि लगानी गरेको हुनाले अब चाहिँ यो आफूले पाएको अधिकारलाई चाहिँ हामीले चाहिँ लिनुपर्छ भन्ने तरिकाले हाम्रो समुदायको मान्छे जागेर अगाडि लाग्ने हो भने यो शिक्षा र यो आर्थिक चाहिँ पक्कै सफल हुन्छ, अलिकति हाम्रो समुदायको यो व्यवस्थापन हुन्छ भन्ने लाग्छ।
अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
अन्त्यमा मैले यो रेडियो सुनेर बस्ने सबै श्रोताहरूलाई यो तपाईँको यो परिवर्तनको आवाज भन्ने जुन कार्यक्रम छ त्यो कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दा मानव जातिको यो जीवन चक्र भनेकै परिवर्तनशील हो। यो परिवर्तनशील हुँदाहुँदै पनि हाम्रो सबै कुराहरू परिवर्तन भयो, हामी चाहिँ जीवनशैली परिवर्तन भयो, हाम्रो धेरै कुराहरू मानवीय आवश्यकताहरू परिवर्तन भयो, तर हाम्रो यो सोचाइ यो जुन जातीय विभेदको सोचाइ छ होइन, यो मानव मानव बिचको यो विभेद हुने जो अहिले पनि तपाईँ हामी भनौँ न सपोज तपाईँ गैर दलित हुनुहुन्छ, म तपाईँ म दलित छु भने तपाईँको घरमा गएर म तपाईँले भित्र आएर ल तपाईँ सँगै बसेर खाउन भन्दा म हिचकिचाएर बस्नुपर्ने अवस्था, तपाईँलाई मैले मेरो घरमा जाने गर्दा ल आउनुहोस् न यो चिज खानुहोस् भनेर मैले खुलेर भन्न नसक्ने अवस्था होइन, उसलाई अप्ठ्यारो लाग्ने कि भन्ने अवस्थाको यो अवस्था कहिले अन्त्य गर्ने? यो भनेको यो हाम्रो पुस्ताले गर्ने हो, हामीले नै गर्ने हो। त्यही भएर हाम्रो सोचलाई बदलौँ, जुन जसरी यो परिवर्तनशील यो मानवीय चक्र छ त्यसलाई चाहिँ सोचलाई बदलेर हाम्रो मनलाई नै फुकाएर होइन हामी चाहिँ मानव मानव बिच एक हो, किनभने हामी यो पशु सर यो अन्य दर्जाको मान्छेको चाहिँ यो त्याग जुन छ त्यसलाई चाहिँ अब हटाउनेतिर हामी सबै एक भएर लागौँ भन्ने कुरा चाहिँ मैले व्यक्त गर्न चाहन्छु।
हुन्छ, परिवर्तन संवादका लागि समय दिनुभयो, समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
मैले पनि यो रेडियो मार्फत आफ्नो यो समुदाय र आफूमा भएको कुराहरू राख्न अवसर दिनुभयो त्यसको लागि पनि हजुरलाई धन्यवाद।
हवस् त, यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-442-0043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विकप पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। नमस्कार।